यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रतिवेदन 2082 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश। निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा लोकतन्त्र अझ बलियो भएको राष्ट्रपतिको विश्वास। आगामी तीन दिन कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको सम्भावना। आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानलाई युरोपियन युनियनका नेताहरूको आग्रह। र नेपाल पुलिस क्लब लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि जित्न सफल।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएबाट निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास वृद्धि भई लोकतन्त्र अझै मजबूत भएको बताउनुभयो। राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागिपरि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गर्नुहुँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, कर्मचारी सहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनौती र अन्यलका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्पन्न गरिएको बताउनु भएको छ। निर्वाचन आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन गर्न सम्भव भएको र त्यसका लागि सबै राजनैतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तिबाट सहयोग प्राप्त भएको बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यसपटक करिब 10 लाख युवा मतदाताले पहिलो पटक उत्साहपूर्ण रूपमा मतदान गरेको जानकारी दिनुभयो।
मिति त घोषणा भयो, निर्वाचनको सन्दर्भमा हामीले सहजीकरण त गर्यौं, तर समय छोटो छ। निर्वाचन सामग्रीको व्यवस्थापन कसरी गर्ने? 23 र 24 को विद्रोहपछि मुलुक जलेको छ, खरानी भएको छ र शान्ति सुरक्षा कर्मीहरूको मनोबल असाध्य खस्किएको छ। तपाईँहरूले निर्वाचनै गर्न सक्नुहुन्न भनेर विविध क्षेत्रबाट हामीलाई पेलिएको अवस्था र स्थिति। निजामती सेवाका कर्मचारी साथीहरू हुनुहुन्छ, उहाँहरू निर्वाचन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने पेचिलो अवस्था र स्थिति। विभिन्न किसिमका नव शक्तिहरूको माग थियो, विदेशमा रहेका मतदाताहरूको मत संकलन गर्ने, अन्तर प्रदेश अन्तर जिल्ला मतदान गराउने लगायतका विविध क्षेत्रको माग थियो। त्यो विषयले पनि हामीलाई लामो समयसम्म निर्वाचन हुन्छ कि भन्ने हुँदैन भन्ने पेचिलो बनायो। हामीले सरकार र सम्माननीय राष्ट्रपतिज्यूसँग समन्वय गरेर अध्यादेश जारी गर्नुपर्छ, अन्यथा मतदाता नामावली संकलन हुँदैन भनेर पछि अध्यादेश जारी भइसकेपछि त्यो मतदाता नामावली पछि संकलन भएर लगभग 10 लाख नयाँ मतदाताहरू पनि समावेश भएको निर्वाचन र सबैसँग बार बार छलफल गरेर हरेक कार्यतालिका बमोजिम कार्य सम्पादन भयो भएन भन्ने कुरो हरेक हप्ता हामीले त्यसको समीक्षा गर्यौं, विश्लेषण गर्यौं, छुटेका विषयवस्तुहरूलाई पनि समेटेर निर्वाचन त हुनैपर्छ भनेर हामीले मसिनो ढंगबाट अगाडि बढ्यौं।
यस पटकको निर्वाचनमा कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गराउनु नपरेकाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने विश्वका 10 वटा देशका निर्वाचन आयोग मध्ये नेपाल पनि पर्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो। संसदमा 33% महिला पुर्याउनै पर्ने बाध्यकारी व्यवस्था रहेको छ। निर्वाचनमा प्रत्यक्षतर्फ कम संख्यामा महिलालाई उम्मेद्वार बनाएका राजनैतिक दलहरूले समानुपातिक तर्फबाट कानूनले व्यवस्था गरे अनुसार 33% महिला सहभागिता सुनिश्चित गरेका छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
संघीय संसदमा प्रतिनिधि सभाको 275 र राष्ट्रिय सभाको 59 गरी 334 जना सदस्य रहँदा 110 जना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था कानूनमा रहेको छ। अन्तरिम संविधान कार्यान्वयनदेखि नै नयाँ संविधान जारी भएता प्रत्येक निर्वाचनहरूमा महिलाको प्रतिनिधित्व कानूनले व्यवस्था गरेको 33% बाहेक बढ़न सकेको छैन। त्यही पनि समानुपातिक कोटाबाट मात्रै महिलालाई सहभागिता गराएर राजनीतिक दलहरूले कानूनी बाध्यताको पालना मात्रै गर्दै आएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट झण्डै 2/3 नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैभन्दा बढी महिला प्रतिनिधि सभामा पुगेका छन्। त्यसो त प्रत्यक्षमा 125 सीट जितेको रासोपाले टिकट दिएका मध्ये 2 महिला मात्रै पराजित भएका छन् भने बाँकी 13 युवा महिलाले प्रत्यक्षतर्फ प्रभावशाली नेतालाई हराउँदै जित हासिल गरेका छन्। त्यस्तै नेपाली कांग्रेसबाट 1 मात्रै महिला प्रत्यक्षमा निर्वाचित हुन सफल हुनु भएको छ। प्रत्यक्ष र समानुपातिक गरी यसपटकको प्रतिनिधि सभामा 34.9% महिलाको प्रतिनिधित्व पुगेको छ। संसदको मुख्य काम कानून बनाउनु हो। त्यसो त मुलुकको व्यवस्था फेरिएपछिका संसदबाट महिलाका विषयमा निकै सुधारात्मक कानूनहरू बनेका छन्। बनेका कानून कार्यान्वयनमा उदासीनता रहेको अवस्थामा झण्डै 35% महिला सांसदले अब संसदबाट महिलालाई समान पहुँच, आत्मसम्मान र हिंसामुक्त भएर बाँच्ने वातावरण बन्ने विषय उठान गर्न सुझाउनुहुन्छ। अधिकारकर्मी रेणु अधिकारी।
समानताको मुद्दा, महिलाको कामको मूल्याङ्कनको कुरा, प्रजनन सम्बन्धमा, यौनिक सम्बन्धमा चाहिँ असमान शक्ति सम्बन्धको अन्त्य हुने खालको वातावरण सिर्जना।
अघिल्लो संसदमा प्रभावकारी भूमिका निभाउने सांसदहरू पद्मा अर्याल, सीता गुरूङ, डाक्टर तोसीमा कार्की, सोभिता गौतम लगायत पुनः संसदमा सहभागी हुनुहुन्छ। भेदभावमुक्त जीवन जिउन सक्ने गरी समान प्रतिनिधित्व संविधानमै उल्लेख गर्नुपर्ने भन्दै अधिकारकर्मी अधिकारी नवनिर्वाचित महिला सांसदलाई महिलाको पक्षमा संविधान संशोधन गर्न भूमिका खेल्न आग्रह गर्नुहुन्छ।
संविधान संशोधनमा नागरिकतामा समानताको, ज्यालामा समानताको, राजनीतिक प्रतिनिधित्वमा समानताको, हिंसा मुक्त बाँच्न पाउने वातावरण बनाउनको लागि चाहिँ हरेक तहमा समानताको अधिकार सुनिश्चित गर्ने गरी संविधान संशोधन गर्ने।
महिलालाई सम्मानपूर्वक बाँच्न आर्थिक आत्मनिर्भरता, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता, समान पहुँच, सुरक्षित कार्यस्थल, भेदभावको अन्त्यदेखि बढ़दो प्रविधिमा आधारित हिंसाको जोखिम कम गर्न सचेतना र नीतिहरू आवश्यक छन्। आफ्नो नाममा सहज रूपमा नागरिकता प्रदान गर्न नसकेका आमाहरूको आवाज उठान, बनेका नीति नियम कार्यान्वयन गराउनदेखि अपुग भएका ऐन कानून बनाउन समेत महिला सांसदहरूको संसदमा सशक्त भूमिका देखिनु पर्दछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। आज कर्णालीमा पुगेर निर्वाचनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्की आज बिहान मुगुको रारा पुग्नुभएको थियो। त्यहाँ उहाँले जिल्लास्थित सुरक्षा प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभयो। सो क्रममा उहाँले सीमित स्रोत साधन र कठिन भूगोलका बावजूद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय बासिन्दासँग पनि भेटघाट तथा अन्तर्क्रिया गरी निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। यसै क्रममा प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्नुभयो। आगामी 3 कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, हावाहुरीका साथ हिमपातको सम्भावना रहेकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरेको हो। यसै गरी जल तथा मौसम विज्ञान विभागले आगामी 3 कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ। साथै दाङ, नेपालगंज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान विभागको छ। विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा 119 किलोमिटर प्रति घण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको र हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत र संचार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। विभागले मौसम सम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजीनामा दिनुभएको छ। उहाँले हिजो पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ। गत माघ 1 गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा थापा सर्वसम्मत निर्वाचित हुनुभएको थियो। यसैबीच कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका लागि बोलाएको छ। कम्बोडियामा अनलाइन ठग लगायत गैर कानूनी काममा लगाइएका र बिना भिसा बसिरहेका 20 नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्ड स्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरूलाई आज स्वदेश फर्काइएको हो। विभिन्न व्यक्तिको प्रलोभनमा परि विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैर कानूनी काममा समेत लगाइएको पाइएको दूतावासले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद सहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रतिकूल हुने गरी बिना प्रतिस्पर्धा 15,05,000 रूपियाँको सम्झौता गरी कानूनले तोकेको सीमाभन्दा बढ़ी 58% पेशकी रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। 6 वर्षदेखि अलपत्र कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको फलेवास अर्मादी सड़क निर्माण पुनः शुरू भएसँगै स्थानीयमा उत्साह छाएको छ। भारत र चीन जोड्ने निकै छोटो यो आयोजना सम्पन्न हुँदा जिल्लाको ग्रामीण यातायात र पर्यटन व्यवसायमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
कालीगण्डकी लोकमार्गको फलेवासदेखि अर्मादी सड़क निर्माण कार्य शुरू भएको छ। पर्वतखण्ड अन्तर्गतको मिर्मीदेखि फलेवाससम्मको 31 किलोमिटर सड़क सम्पन्न भए पनि बाँकी 14 किलोमिटर सड़क ठेकेदारका लापरवाहीका कारण 6 वर्षदेखि अलपत्र परेको थियो। भारत र चीन जोड्ने निकै छोटो यो गौरवको आयोजना सम्पन्न हुँदा व्यापारिक दृष्टिकोणले नेपाललाई धेरै फाइदा हुने स्थानीय तुलसीराम तिवारीको भनाइ छ।
मुलुकहरूको बीचमा रहेको त्यो नेपाल, त्यसलाई पनि व्यापारिक हिसाबले धेरै फाइदा हुने बाटो हो जस्तो लाग्छ।
अलपत्र सड़कको ठेक्का नवकान्तिपुर मैनाचुली नाना जेबीसँग भ्याट बाहेक 65,61,63,000 सम्झौता भएर निर्माण अघि बढेको हो। मोदीबेनीदेखि अर्मादीसम्मको 3 किलोमिटर सड़क समयमा सम्पन्न नहुँदा पर्वतको दक्षिण ग्रामीण बस्तीका नागरिकले शास्ति खेप्नु परेको छ। सड़कको पुनः सम्झौता भएको 2082 कार्तिकदेखि 2050 कार्तिक भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कार्य शुरू गरिएको आयोजनाका इन्जिनियर होमनाथ पौडेलले जानकारी दिनुभयो।
अर्मादीसम्म 14 किलोमिटरबाट अपग्रेडिङ काम भइरहेछ। हाम्रो सम्झौता 2082 कार्तिक अन्तिमतिर सम्झौता भएको र यसो 36 महिनाको कन्ट्याक्ट।
कार्तिकदेखि शुरू भएको करिडोर 7 मिटर फ्राकिलो हुने निर्माण कम्पनीले जनाएको छ। 2073 साल असार 22 सम्झौता भई 2075 असार 21 जम्मा 20% प्रगति भएको यस सड़कको 2079 असोजमा ठेक्का रद्द भई पुनः ठेक्का लागेर निर्माण कार्य सुचारू भएको हो। बाँकी करिडोरको निर्माण कार्य समयमै सकिँदा पर्वतको पर्यटन व्यवसायमा निकै फाइदा हुने विश्वास लिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
चितवन जिल्लामा रगतको अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपील गरेको छ। शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपीलमा जिल्लाका अस्पतालमा उपचाररत बिरामीको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपील गरिएको छ। निर्वाचनपछि रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लामा रगतको अभाव भएको अपीलमा उल्लेख छ। अहिले जिल्लामा दैनिक 150 युनिट हाराहारीको रगतको माग हुने गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपियन युनियनका नेताहरूले मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न वार्ताका लागि अमेरिका र इरानलाई आग्रह गरेका छन्। मध्यपूर्वमा जारी युद्धको दीर्घकालीन विश्वव्यापी प्रभाव पर्ने भन्दै नेताहरूले तत्काल युद्ध विराम वार्ता गर्न आग्रह गर्नुभएको हो। बेल्जियमको ब्रसेल्समा युरोपियन युनियनको वार्ता हुनुअघि फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले युद्धका कारण मध्यपूर्वका ऊर्जा केन्द्रहरू ध्वस्त हुँदा दीर्घकालीन असर पर्ने भन्दै अमेरिका इरान प्रत्यक्ष वार्ताका लागि आह्वान गर्नुभयो। इजरायलले इरानको ऊर्जा केन्द्रमा गरेको आक्रमणको प्रतिशोधमा इरानले कतार र साउदी अरेबियाको ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको छ। इरानले कतारको रास लाफेन ऊर्जा केन्द्रमा आक्रमण गरेपछि बेलायत र युरोपमा तेलको भाव झन बढ़ेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेर प्रति ब्यारल 115 अमेरिकी डलर पुगेको छ। अमेरिकाको गुप्तचर निकायका उच्च अधिकारीले अमेरिकी र इजरायली आक्रमणपछि पनि इरानको सत्ता कायम रहेको बरू धेरै हदसम्म कमजोर बनेको बताउनु भएको छ। अमेरिकामाथि उत्पन्न विश्वव्यापी खतरालाई लिएर संसदले गरेको सुनवाईमा राष्ट्रिय गुप्तचर निकायका प्रमुख तुलसी गवार्डले इरानले होर्मुज मार्ग अवरोध गर्छ भन्ने पहिले अनुमान गरिएको बताउनुभयो। सीआईए र एफबीआईका अधिकारी समेत सहभागी सुनवाईमा सांसदहरूले इरान अमेरिकाका लागि प्रमुख सुरक्षा खतरा रहे नरहेको प्रश्नमा भने राष्ट्रिय गुप्तचर प्रमुख गवार्डले कुनै उत्तर दिनुभएन। उहाँले अमेरिकालाई खतरा रहे नरहेको यकिन गर्ने व्यक्ति अमेरिकाको राष्ट्रपति मात्र रहेको बताउनुभयो। यसअघि राष्ट्रिय प्रति आतंकवाद निकायका प्रमुख जो केन्टले इरान अमेरिकाको लागि कुनै सुरक्षा चुनौती नभएको भन्दै पदबाट राजीनामा दिनुभएको थियो। पाकिस्तानमा भारी वर्षाका कारण कम्तीमा 17 जनाको मृत्यु भएको छ। दक्षिणी बन्दरगाह सर कराँचीमा हावाहुरीसहित भारी वर्षाका कारण अन्य 30 जना घाइते भएका स्थानीय अधिकारीहरूले जनाएका छन्। कराँचीका मेयर मुर्तजा वहावले शहरमा हाल तीव्र हावासहित भारी वर्षा भइरहेकाले मानिसहरूलाई अनावश्यक आवागमन नगर्न आग्रह गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल आयल निगमले आधा सिलिण्डर बजारमा पठाउन थालेपछि खाना पकाउने ग्यासको समस्या क्रमशः कम भएर गएको बताएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले बिहिबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै खाना पकाउने ग्यासको अभाव भएका उपभोक्ताहरूको सहजताका लागि टेकु स्थित निगम कार्यालयमा ग्यास दिने व्यवस्था गरेकोमा त्यहाँ ग्यास लिन आउने ग्राहकको संख्या घटेको र नेपाल ग्यासको बालाजु स्थित उद्योगमा पनि ग्यास लिन जानेको संख्या कम भएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। कार्यकारी निर्देशक ले खाना पकाउने ग्यासको मूल्य भारतबाट 216 रूपियाँ बढ़ेर आएको भए पनि नेपालमा नबढ़ाइएको र पेट्रोल तथा डिजलको मूल्य उच्च रकमले बढ़ेर आएको भए पनि एकै पटक उच्च रकमले बढ़ाउँदा उपभोक्तालाई असर नपरोस् भनेर सामान्य रकमले मात्र मूल्य बढ़ाएको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार मूल्य नघटाउँदा निगमलाई 15 दिनमा मात्रै 3.93 अर्ब घाटा हुने उल्लेख गर्दै डाक्टर भट्टले निगमलाई हुने घाटा मूल्य स्थिरीकरण कोषबाट बेहोर्ने गरी हाललाई व्यवस्था मिलाएको जानकारी दिनुभयो। हाल नेपालमा ग्यास नियमित जस्तै दैनिक रूपमा 93 बुलेट आइरहेको र पेट्रोल पनि दैनिक रूपमा 2000 किलोलिटर आयात भइरहेको उहाँले जानकारी दिनुभयो। बिहिबार नेपाली शेयर बजारको परिसूचक तथा कारोबार रकममा उच्च वृद्धि भएको छ। यस दिन परिसूचक 64.69 अङ्कले बढ़ेको छ। परिसूचक वृद्धिपछि नेप्से परिसूचक 2877 अङ्कमा कायम भएको छ। बुधबार बजारमा 12.03 अर्ब बराबरको कारोबार भएकोमा बिहिबार 21.22 करोड़ बराबरको कारोबार भएको छ। यसअघि फागुन 26 गते 21.50 करोड़को कारोबार भएको थियो। यस दिन बजारमा 240 कम्पनीहरूको मूल्य बढ्दा 22 को घटेको छ भने 2 कम्पनीको मूल्य स्थिर भएको छ। स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ पुष्प व्यापार मेला बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। फ्लोरिकल्चर एसोसिएशन नेपालले आयोजना गरेको मेलाको उद्घाटन गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई परिष्कृत बनाउन थप कार्यक्रम र नीतिगत सुझाव आएको खण्डमा बागमती प्रदेश सरकार सहयोगका लागि तत्पर रहेको बताउनुभयो। संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले पुष्प व्यवसाय रोजगारी र समृद्धिको महत्वपूर्ण क्षेत्र भएको र यसले बढ़दो शहरीकरणसँगै आम नागरिकमा रहेको मानसिक चापलाई सन्तुलन राख्न योगदान पुर्याएको उल्लेख गर्नुभयो। फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हाल नेपालमा 52 जिल्लामा लगभग 270 हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय विस्तार भइरहेको जानकारी गराउँदै पुष्प व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर 53,500 जना भन्दा बढ़ी जनशक्तिले रोजगार प्राप्त गरेको जानकारी दिनुभयो। नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्य उच्च रकमले घटेको छ। बिहिबार सुन तोलामा 5,400 रूपियाँले र चाँदी 140 रूपियाँले घटेको छ। बिहिबार छाप भएको सुन प्रति तोला 3,02,300 र त्यति नै परिणामको चाँदीको मूल्य 5,010 रूपियाँ कायम भएर कारोबार भएको छ। बुधबार छाप भएको सुन प्रति तोला 3,07,700 र त्यति नै परिणामको चाँदी 5,150 रूपियाँमा कारोबार भएको थियो।
आर्थिक समाचारका साथ म हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
पुलिसले लगातार दोस्रो वर्ष जे ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि जितेको छ। घरेलु क्रिकेटमा दुई विभागीय टोलीबीच फेरि नेपाल पुलिस क्लब अब्बल साबित भएको छ। मूलपानी मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई बिहिबार 4 विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो। गत वर्ष पनि पुलिस र आर्मी बीच नै फाइनल भएको थियो। तीन दिवसीय क्रिकेटको दोस्रो इनिङमा 227 रनको लक्ष्य पाएको पुलिसले 6 विकेट गुमाएर पूरा गर्यो। 9 विकेटको क्षतिमा 178 रनबाट बिहिबारको खेल अघि बढ़ाइएको आर्मी दोस्रो इनिङमा 226 रनमा अल आउट भएपछि पुलिसले 227 रनको लक्ष्य पाएको थियो। चार टोलीको सहभागिता रहेको जय ट्रफीको लीग चरण 2 दिने र फाइनल 3 दिने ढाँचामा खेलिएको थियो। एफएफ क्लब र बागमती प्रदेश पनि जय ट्रफीमा सहभागी थिए। पुलिसका ललित नारायण राजवंशी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी चुनिएका छन्। ललित नै उत्कृष्ट बलर र बागमतीका ईशान पाण्डे उत्कृष्ट ब्याटर घोषित भए। नेपाल सरकारको अध्यागमन विभागले राजधानीमा जारी एन्फा राष्ट्रिय लीगमा पर्यटकीय भिसामा रहेका विदेशी खेलाड़ीलाई नखेलाउन निर्देशन जारी गरेको छ। विभागले बिहिबार अखिल नेपाल फुटबल संघ एन्फालाई पत्रचार गर्दै विदेशी खेलाड़ीको सहभागिताबारे निर्देशन जारी गरेको हो। विभागले पर्यटन भिसामा नेपालमा रहेका विदेशी नागरिकलाई कुनै पनि व्यावसायिक खेल गतिविधिमा संलग्न गराउन नपाइने स्पष्ट पारेको हो। भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न भएको पाइएमा तत्काल कानूनी कार्यवाही हुने चेतावनी विभागले दिएको छ। राष्ट्रिय लीगमा केही क्लबहरूले पर्यटक भिसामा रहेका विदेशी खेलाड़ी उतारेको उजुरीपछि राष्ट्रिय खेलकुद परिषद राखेपले विवरण माग गरे लगत्तै अध्यागमन विभागले यस्तो स्पष्टीकरण दिएको हो। यो सँगै बुधबारबाट शुरू भएको शहीद स्मारक महिला लीग अनिश्चितकालका लागि स्थगित भएको छ। जारी राष्ट्रिय लीग पनि रोकिएको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरू तथा लुम्बिनी बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस वर्षा फाटफुट। र दिपायलको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 12.8 डिग्री सेल्सियस वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रतिवेदन 2082 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश। निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा लोकतन्त्र अझ बलियो भएको राष्ट्रपतिको विश्वास। आगामी 3 दिन कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको सम्भावना। आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरानलाई युरोपियन युनियनका नेताहरूको आग्रह। र नेपाल पुलिस क्लब लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि जित्न सफल। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।